तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
अस्ट्रेलिया र नेपालमा नेपालको बीचमा द्वितीय सम्बन्ध स्थापना भएको 62 वर्ष लागेको छ। यति लामो सम्बन्धका दौरान दुवै देशले एकले अर्कासँग सहयोगी भूमिका अगाडि बढाइरहेका छन्। अस्ट्रेलियाले नेपालका विकास निर्माण, स्वास्थ्य तथा प्राकृतिक प्रकोपले प्रभावित भएका बखत किन नहोस् सहयोगको हात अगाडि बढाइरहेको छ भने नेपाली विद्यार्थी र यहाँ बसोबास गर्ने दक्ष कामदारहरू मार्फत नेपालले पनि अस्ट्रेलियाको आर्थिक उन्नतिमा ठूलो भूमिका निर्वाह गरिरहेको छ। आज हामीले कार्यक्रममा आगामी दिन अस्ट्रेलियासँगको सम्बन्धलाई नेपालले कसरी अगाडि लिएर जानुपर्छ, नेपालले अस्ट्रेलियाबाट कुन कुन कुराबाट फाइदा लिन सक्छ भन्ने विषयमा कुरा गर्नेछौँ। यसका लागि हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा कार्यवाहक राजदूत दुरापदा सापकोटा र फेडरेसन अफ नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष डाक्टर राजु अधिकारी हुनुहुन्छ। दुवैजनालाई कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। सबभन्दा पहिला चाहिँ म प्रश्न दुरापदा म्यामलाई नै राख्न चाहन्छु है। 62 वर्ष पुग्दै गर्दा यो सम्बन्धको अस्ट्रेलियाले सम्बन्ध विस्तार गरेको यत्तिका वर्ष भइसक्दा पनि किन नेपाल प्राथमिकतामा पर्न नसकेको होला? विशेष गरी पछिल्लो एक दशक यता त विद्यार्थीहरूको यस्तो ठुलो सङ्ख्यामा उपस्थिति पनि छ, यसले यहाँको अर्थतन्त्रमा ठुलै टेवा पनि दिएको छ। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो के कारणले गर्दाखेरि नेपालले फाइदा लिन नसकेको होला?
थ्याङ्क यू कृष्णजी प्रश्नको लागि। पहिलो कुरा त हामीसँग अहिले 62 वर्षको एकदम यो सौहार्दपूर्ण सम्बन्ध छ अस्ट्रेलियासँग, र मैले चाहिँ यो के कुरामा हजुरसँग अलिकति अग्री गर्न अलिकति कन्जेसाइज गरेँ भने, अस्ट्रेलियाले हामीलाई प्रायोरिटी नै नदिएको चाहिँ म भन्दिनँ, किनकि सिन्स द भेरी बिगिनिङ, जब हाम्रो डिप्लोमेटिक रिलेसन सुरु हुनुभन्दा पहिलादेखि नै हामीसँग इन्फर्मल सम्बन्ध छँदै थियो। त्यस पछाडि नै इमिडिएटली उहाँहरूले एम्बेसी खोलेर एम्बेसडरियल पोस्टमै राजदूतहरू पनि पठाउन थाल्नुभयो, सहयोग पनि त्यस्तै खालको भयो, अनि अस्ट्रेलियन ट्राभलर्सहरू पनि त्यो बेलादेखि नै एकदम ठुलो सङ्ख्यामा अस्ट्रेलियाको पर्यटकहरू पनि नेपाल भ्रमणमा जानुहुन्थ्यो। अनि सँगै अब हाम्रो सामाजिक आर्थिक विकासको क्रममा पनि अस्ट्रेलियाबाट हामीलाई ठुलो सहयोग प्राप्त भएको छ। र पछिल्लो सन्दर्भमा तपाईँले भन्नुभएको जस्तो विद्यार्थीहरू आउने त्यो पनि एउटा प्रायोरिटीमै दिएर भनौँ न, हाम्रो अब विद्यार्थीहरू आउन सफल भएको छन्, अनि यहाँ अब त्यो सँगै हामीसँग बिग डायस्पोरा पनि छ, त्यसले गर्दा सम्बन्ध अलिकति होला, अब कतिपय आस्पेक्टहरूमा चाहिँ अझै पनि हामीले वर्कआउट गर्न बाँकी छ होला, तर अहिले धेरै पक्षहरूबाट हेर्दाखेरि चाहिँ हाम्रो सम्बन्ध सन्तोषजनक नै मान्छु मैले।
हजुर, अब म राजु सरलाई प्रश्न गर्न चाहन्छु। जस्तो अब तपाईँ हुन त यो आर्थिक क्षेत्रको मान्छे त पर्नु भएन, तर पनि नीति निर्माण बनाउने ठाउँमा स्थानमा हुनुहुन्छ। अब जति नेपालले जति फाइदा लिन सक्नुपर्ने हो अस्ट्रेलियाबाट व्यापारिक रूपमा, विशेष गरी के गुनासो सुनिन्छ भने त्यति फाइदा लिन सकेन, र पछिल्लो समय चाहिँ नेपाली विद्यार्थी मार्फत अस्ट्रेलियाले चाहिँ ठुलो फाइदा लिइरहेको छ होइन, तर नेपालले जति लिनुपर्ने हो त्यो चाहिँ गर्न सकेन, र पछिल्लो समय अस्ट्रेलियाको इन्भल्भ चाहिँ कुन क्षेत्रमा बढाउने भन्ने पनि एक हिसाबले अन्यलता देखिएको छ, यसलाई कसरी हेर्नुहुन्छ?
सबभन्दा पहिला त धन्यवाद कृष्णजी। द्रौपदाजीले भनेको कुरा चाहिँ आई एग्री टु डिसएग्री, उहाँले भनेको कुराहरू सबै ठिक छ, तर मेरो भनाइ के छ भने, अस्ट्रेलिया र नेपालको जुन हिसाबले हाम्रो हुन त रेजिडेन्सियल एम्बेसी 2017 मात्रै सुरु भएको 62 इयर्स हामीले थ्योरिटिकली हेर्दा भेटेर रियल एक्सन त्यहाँबाट सुरु भएको छ, तर के छ भने हाम्रो लेक अफ भिजन, हाम्रो गभर्मेन्टको जुन छ नि आज यो डिप्लोमेसी चाहिँ विकै छ, किनभने हाम्रो जति पनि एम्बेसडरहरू छ सब पोलिटिकली एपोइन्टेड भएर एपोइन्ट हुन पनि आउ टाइममा हुँदैन, आयो भने पनि उहाँहरूलाई चाहिँ झिकाइदिने गर्छ, बिचमा केही पोलिटिकल क्राइसिस भयो भने, सो वेनेभर आवर एम्बेसी इज अलवेज बिन भेरी के अरे इन क्राइसिस मोडमा काम गरिरहेको हुन्छ, त्यसले गर्दा एउटा त हाम्रो त्यो पोलिटिकल इन्स्टेबिलिटीको इम्प्याक्ट हाम्रो चाहिँ डिप्लोमेसीमा पनि परेछ, र हाम्रो यहाँ एम्बेसीको का जुन फङ्सनिङमा पनि त्यसले ठुलो उडाएको छ। जस्तो अहिले एक्जाम्पल दिउँ, अहिले नेपालमा एमसिसी भयो या अरू अमेरिकन सहयोगहरू, चाइनिज इन्डियन सहयोगहरू त्यत्रो आएको छ होइन, र अस्ट्रेलियाको सहयोग चाहिँ ट्रेडिसनली हाम्रो ट्रेड डिफिसियट जुन छ पहिलाबाट आजसम्म पनि त्यही छ, हामी 25 उनीहरूले हामीलाई $35 मिलियन जतिको हामीलाई चाहिँ एक्सपोर्ट गर्छ भने हामीले 1/4 अफ द्याट ओन्ली वी एक्सपोर्ट, देयर इज अ 70% अफ ट्रेड डिफिसियट। अब जति पोलिटिकल डिप्लोमेटिक जति राम्रो रिलेसन बनाउनुको मेन उद्देश्य नै इकोनोमिक बेनिफिटको लागि हो र गुडविलको लागि हो, गुडविल चाहिँ हामीले धेरै कमायौँ, तर इकोनोमिक बेनिफिट हामीले अस्ट्रेलियाबाट डेभलपमेन्ट असिस्टेन्स फन्डिङ या बायोलेट्रल फन्डिङ जो उनीहरूले तोकेछ त्यो बाहेक हामीले लिन सकेनौँ. लिन धेरै एरियाजहरू छ, जस्तो तपाईँले अघि नै भन्नुभयो एजुकेसनको एरियामा छ. अस्ट्रेलियालाई हामीले यति कन्ट्रिब्युट गरेछौँ तर त्यसको रिटालिएसन हामीले त्यसको रेसिप्रोकेसन पाएको छैनौँ. त्यसै गरी तपाईँको टुरिज्मको सेक्टरमा हेर्ने हो भने अस्ट्रेलियाको यति धेरैजना टुरिस्टहरू त्यहाँ जान्छ, इट्स अ भेरी पोटेन्सियल ग्रोइङ एरिया होइन. त्यसमा पनि हामी लेख गरेछौँ. त्यस्तै अरू पोलिसीमा पनि अब लेबर पोलिसीहरू हेर्ने हो भने एग्रिकल्चरमा अब नेपालको लेबरहरूलाई चाहिँ यहाँ छिराउन सक्नुपर्ने हो हामीले, किनभने पेसिफिक र आसियन नेसनहरूलाई यिनीहरूले वर्किङ भिसा दिन्छ हामीलाई दिएछैन. ओभरअल इन सोर्ट हाम्रो चाहिँ डिप्लोमेसी विक हो, तर हामीले चाहिँ ब्युरोक्रेट्सहरूलाई भनिदिने नि मैले चाहिँ पोलिटिकल फार साइटेडनेस र सर्ट साइटेडनेस र उहाँहरूको धेरै इन्फ्लुएन्स र धेरै त्यो उसले गर्दाखेरि हाम्रो डिप्लोमेसीलाई काम गर्न गाह्रो भएको छ. उहाँहरूले चाहिँ गर्छु भन्दा पनि त्यो रिजल्ट्सहरू आउन नसकेको मेन कारण त्यही भएछ.
हजुर हजुर. अब दुरापदा म्यामसँग म सोध्छु, अब उहाँको राजु सरको कुराप्रति चाहिँ तपाईँ कतिको समर्थन जनाउनुहुन्छ? जस्तो कि यो राजदूतको कुरामा चाहिँ अब राजनीतिक नियुक्तिको कारणले गर्दाखेरि दीर्घकालीन सोच नहुनुले पनि अस्ट्रेलियासँगको सम्बन्धलाई केही असर परेको हो, के भन्नुहुन्छ तपाईँ?
म हो डाक्टर राजु अधिकारीसँग केही हदसम्म चाहिँ सहमत छु. खास गरी हो उहाँले भन्नुभएको जस्तो हामी चाहिँ कम्पेरिटिभली नयाँ हो अस्ट्रेलियाको तुलनामा. उहाँहरूले त 1984 मिसन खोल्नुभयो, हामीले अहिले आएर 2007 मात्रै खोल्यौँ. त्यस पछाडिको एम्बासेडरहरू त दुईजना एम्बासेडरले त फुल टर्म नै काम गरेर जानुभएको थियो. त्यो सुरुवातको क्रम भयो होइन, सबै कुराको स्थापनाहरू गर्ने अनि सुरुवात गर्ने टाइम थियो होइन. त्यस पछाडि चाहिँ अलिकति इन्स्टेबिलिटी चाहिँ भएको हो, अब डिफ्रेन्ट रिजनले पोलिटिकल अरू अरू पर्सनल रिजनहरूले गर्दाखेरि चाहिँ त्यो कारणले अलिकति असर चाहिँ परेको हो. र अलि अब म चाहिँ के भन्छु भने अब हामीसँग चाहिँ अहिले त्यति साह्रै निराश चाहिँ हुनुपर्ने अवस्था पनि छैन. जस्तै ट्रेडको कुराहरू पनि अब बिस्तारै बढ्दैछ अहिले. अब हामीले पनि कहिलेकाहीँ कस्तो भने हाम्रो कन्ट्याक्टलाई पनि हेर्नुपर्छ, हामीले के प्रड्युस गर्न सकेका छौँ, कस्तो क्वान्टिटीको कस्तो क्वालिटीको होइन. त्यसको लागि मार्केट एक्सप्लोर गर्ने काम हामी मिसनको भयो. त्यो कारणले ट्रेडको सेक्टरमा चाहिँ अहिले हाम्रो बढ्दैछ. अहिलेसम्म हुन त हो हामी डेफिसिटमै छौँ, नेपाल एकदम नोमिनल नै छ ट्रेड समय चाहिँ छैन. तर लगानी पनि बिस्तारै अहिले अब एनआरएमको होस् अथवा प्योर अस्ट्रेलियनहरूको होस् त्यो खालको अलिअलि लगानी पनि गइराखेको छ. अनि अरू सेक्टर एजुकेसनको सेक्टरमा पनि अरू कोलाबोरेसनको स्टुडेन्ट आउने मात्रै होइन, अरू कोलाबोरेसनको सेक्टरहरूमा पनि हामीले काम गरिराखेका छौँ. त्यसले गर्दाखेरि चाहिँ अब इट्स अ बेटर बिगिनिङ होइन, सुरुवात चाहिँ राम्रो हुँदै गइराखेको छ.
हजुर. अब हजुरलाई फेरि पनि हजुरलाई नै प्रश्न, जस्तो कि अब पछिल्लो समय नेपाल र अस्ट्रेलिया बिचमा चाहिँ अब सिधा उडान हुने कुराको एकदम चर्चा थियो, अहिले चाहिँ अब त्यति सुनिँदैन. अब यो चासो नदेखाएको कारणले हो कि दूतावासले अथवा चाहिँ यो कुराहरू केही अगाडि बढिरहेको छ कि के छ यसको अपडेट चाहिँ?
अफकोर्स अफकोर्स छ छ छ. यो चाहिँ अहिलेसम्म मेरो विचारमा यदि कोभिड नआएको भए चाहिँ फ्लाइट सायद हुनै सक्थ्यो होइन. यो चाहिँ ठ्याक्क हामीले सेप्टेम्बर 2019 होला चाहिँ हामीले एयर सर्भिसेस अग्रिमेन्ट गऱ्यौँ होइन. त्यस पछाडि हाम्रो टेक्निकल लेभलको मिटिङ भएर कुरा गर्ने भनेको थियौँ. अनि जनवरी 2020 हाम्रो पर्यटन मन्त्री पनि आउनु भएको थियो अस्ट्रेलिया. त्यो बेला पनि हामीले यहाँको डिपार्टमेन्ट अफ इन्फ्रास्ट्रक्चरसँग पनि कुरा गरेका थियौँ होइन, मिटिङ गरेका थियौँ उहाँहरू आउनुभएको बेला. अनि अस्ट्रेलियन सरकार पनि एकदम पोजिटिभ थियो. अनि उहाँहरूले चाहिँ के भन्नु भन्थ्यो भने अब यहाँ चाहिँ गभर्मेन्टको एयरलाइन्स नभएर जस्तै नेपालको चाहिँ नेपाल एयरलाइन्स छ, अस्ट्रेलियाको चाहिँ कन्ट्याक्ट पनि प्राइभेट एयरलाइन्स हो नि त, नट गभर्मेन्ट त होइन. त्यो कारणले चाहिँ अब हामीले यसरी नै गर भनेर भन्न सक्ने स्थिति होइन, हामीले रिक्वेस्ट चाहिँ गर्न सक्छौँ. त्यसले गर्दाखेरि चाहिँ अब फ्लाइटको नेपालको कुनै एयरलाइन्सले चाहिँ फ्लाइट गर्न इच्छुक छ भने हामी पर्मिट दिन्छौँ भनेर उहाँहरू एकदम पोजिटिभ हुनुभएको थियो. अनि टेक्निकल लेभलमा फेरि टेक्निकल कुराहरूको बारेमा वार्ता गर्ने कुरा भएको थियो. त्यस्तो कोभिड आयो. अनि पछि हामीले रिसेन्टली पनि मैले हाम्रो डिसार्टको साथीहरूसँग भेटको बेलामा लाउन अब कोभिड पनि सकियो, नर्मल स्टुडेन्टहरू पनि आउने बेला भयो, अब यसलाई सुरु गरौँ भनेर चाहिँ हामीले कुरा राखेका थियौँ. अनि राख्दाखेरि हुन्छ हामी एकदम पोजिटिभ छौँ यो पछाडिको सेक्टरमा, यो सन्दर्भमा चाहिँ अझ यो सबैभन्दा हार्ड सेक्टर हो, अब हामीले यसलाई हेर्नुपर्छ. हामी एकदम पोजिटिभ छौँ, नेपालबाट कुनै एयरलाइन्स इन्ट्रेस्टेड छ भने त्यही अग्रिमेन्टको आधारमा पनि फ्लाइट स्टार्ट गर्नलाई चाहिँ हामी वर्कआउट गर्न सक्छौँ भनेर रिसेन्टली भन्नुभएको छ होइन, अनि हामीले त्यो कुरा चाहिँ काठमाडौँतिर गरेका छौँ. अब अनफोर्चुनेटली चाहिँ अब हाम्रो नेपाल एयरलाइन्सको त्यो बेलाको कुराले चाहिँ नेपाल एयरलाइन्सले चाहिँ यहाँसँग फ्लाइट गर्ने चाहिँ क्यापासिटी छैन हामीसँग अहिले भएको एयरक्राफ्टहरूले भन्ने कुरा आएको थियो होइन. त्यो कारणले चाहिँ त्यो एकदम राम्रोसँग मुभ गरेका छ. समस्या चाहिँ त्यही अब यहाँबाट यहाँको एयरलाइन्सले पनि अब उसको सेफ्टीको कुराहरूदेखि लिएर धेरै हुन्छ. अब हामीले चाहिँ होपफुली नेपालको पोखरा अथवा लुम्बिनीको एयरपोर्टहरू चढ्यो भने चाहिँ त्यो मोर सेफ होइन, अलिक स्पेसियस सबै कुराले टेक्निकल फेसिलिटीहरू पनि भएको हुनाले चाहिँ त्यहाँ जानलाई हामीले यहाँको एयरलाइन्सहरूलाई इन्करेज गरिराखेका छौँ. त्यसले गर्दाखेरि चाहिँ छिट्टै यो डाइरेक्ट फ्लाइट चाहिँ हुन्छ, यसमा चाहिँ एकदम राम्रोसँग काम भएको
छ. अब मेरो प्रश्न चाहिँ राजु सरलाई, राजुजीलाई, जस्तो अब नेपाली दूतावासले चाहिँ अब पर्यटक भित्राउने कुरा त भइहाल्यो एक हिसाबले, किनभने अब कोरोना भाइरसको सङ्क्रमण पनि केही हदसम्म अहिलेलाई हेर्ने हो भने चाहिँ अलिक कम देखिन्छ, पर्यटकहरूको आगमन पनि अब नेपालमा यतिखेर अलिक बढेकै हो कि भन्ने पनि जस्तो देखिन्छ. यो अवस्थामा चाहिँ अस्ट्रेलियाको पर्यटक भित्र्याउने र यो सँगसँगै अस्ट्रेलियाबाट अन्य फाइदा लिने कुरामा चाहिँ दूतावासले के गर्न पर्छ जस्तो लाग्छ हजुरलाई?
थ्याङ्क यू कृष्णजी. म अलिकति ब्याकग्राउन्ड दिउँ तपाईँले भनेको कुरा पोटेन्सियल एरियाहरू जानुभन्दा अगाडि. अस्ट्रेलियामा अहिले नेपालीहरूको धेरै ठुलो इन्फ्लुएन्स छ नेपालको, किनभने हाम्रो अहिले लास्ट 5 इयर्समा मोर सो इन द डिकेडमा 7% अफ टोटल फरेन स्टुडेन्ट जुन छ नि अस्ट्रेलियामा त्यो नेपालीहरू हो. हाम्रो पपुलेसन इज मोर देन 7th largest पपुलेसन, यो 120,000 पपुलेसन छ भइसकेको छ. 1.6% हाम्रो ओभरसिज बोर्न पपुलेसन अस्ट्रेलियाको, 1.6% चाहिँ नेपालीहरू छ. भनेपछि अब तपाईँले भने जस्तै नेपालको गभर्मेन्टको पोलिसी के छ भने तिनवटा एरियामा डेभलपमेन्ट चाहिँ अब गर्नु. हाम्रो नेसनल प्रायोरिटी या पोलिसी एरियाजहरू हाम्रो थ्री प्रङ एप्रोच छ, जहाँ कन्ट्रीलाई माथि माथि उकास्नको लागि. एउटा चाहिँ टुरिज्म भयो 10% अफ आवर जिडिपी, सेकेन्ड भयो एग्रिकल्चर लार्जेस्ट 30%, चाहिँ एजुकेसन 11%, साइन्स एन्ड टेक्नोलोजी. अब यो सबै कुरामा अस्ट्रेलियाले जहिले पनि कुनै पनि प्राइभेट सेक्टर अथवा पब्लिक सेक्टरमा जहिले पनि कोलाबोरेसन र कोअपरेसन गर्न खोज्छ, नेपाल गभर्मेन्टबाट यही थ्री एरियाजमा गाइडेड हुन्छ, या त टुरिज्ममा या एग्रिकल्चरमा या एजुकेसनमा. र अहिले एडभान्टेज के छ भने द्रौपदाजीले भने जस्तै डायस्पोराले धेरै ठुलो इन्भेस्टमेन्ट अहिले गर्न खोजिरहेको छ यहाँबाट, अस्ट्रेलियाबाट एजुकेसन भयो, एग्रिकल्चर, टुरिज्ममा. र डायस्पोरा पनि एउटा नेपालको डेभलपमेन्ट पार्टनर भएको हुनाले अब डायस्पोरालाई पनि यसमा इन्भल्भ गराएर नेपाल गभर्मेन्टले डाइरेक्ट इङ्गेज गर्नुको साथसाथै डायस्पोरालाई पनि इङ्गेज गराएर यो तिनवटा एरियामा टुरिज्मको 5 इयर्स भिजन हामीले चाहिँ कति हाम्रो यो कोभिड अहिलेको कोभिड सिचुएसनमा हामीले विशेष स्टडी पनि गर्नुपर्छ. इट्स अ भेरी अनसर्टेन सिचुएसन. मडलिङ गरेर हामीले 5 इयर्समा चाहिँ टुरिज्ममा कति अब 30,000 अहिले हाम्रो अस्ट्रेलियन टुरिज्म जान्छ, टुरिस्ट जान्छ भने त्यसलाई 3 times बढाउने हो कि के गर्ने हो कि. एग्रिकल्चरमा पनि अब अहिले गभर्मेन्टको जति लगानी छ बायोलेट्रल फन्ड त्यसलाई चाहिँ बढाउने हो कि. एजुकेसनमा त डायस्पोराहरूलाई अगाडि राख्नु पर्ला, किनभने धेरै एजुकेसनमा इन्स्टिच्युटहरू अहिले नेपालमा चाहिँ डायस्पोराले खोलेको छ एग्रिकल्चर फार्मिङमा. डायस्पोरालाई अगाडि राखेर पार्टनरसिपमा जानुपर्छ जस्तो लाग्छ. र विशेष गरी एउटा विशेष मैले भन्न खोजेको के भने यहाँ साइन्स एन्ड टेक्नोलोजीमा अहिले यो कोभिडको बेलामा अस्ट्रेलियाले नेपाल गभर्मेन्टलाई $10 million फन्डिङ दिएको थियो. त्यो चाहिँ इन काइन्ड कन्ट्रिब्युसन, तपाईँको टेस्ट किट हो, तपाईँको चाहिँ यो अक्सिजन कन्सन्ट्रेटर होस्, मास्कहरू होस्, हाइजिनिक मेटेरियलहरू होस् या यो सेनिटाइजरहरू हो. तर हामीले चाहिँ के भनेको छ भने हामीले अस्ट्रेलिया गभर्मेन्टलाई कि तपाईँहरूले आफ्नो कन्ट्रीमा चाहिँ एकदमै फ्रन्ट लाइन एकदमै हाई एन्ड पेन्डेमिक जिनोमिक मलिकुलर बायोलोजी रिसर्च इन्स्टिच्युट वान अफ द मोस्ट एडभान्स गर्नुहुन्छ, तपाईँहरूको त्यत्रो टेक्नोलोजी छ भनेर हामीले द्रौपदा म्याडमलाई थाहा छ नेपाल एम्बेसीको थ्रु हामीले एउटा हाम्रो नेपाललाई अहिले चाहिँ भाइरोलोजी ल्याब एउटा जिनोमिक मलिकुलर बायोलोजी ल्याब चाहिएको छ नेसनल लेभलको जुन हाम्रो कन्ट्रीमा छैन, जसले गर्दा हामीले हाई थ्रुपुट स्क्रिनिङ प्रोटिन एनालिसिस जिनोम सिक्वेन्सिङ केही पनि गर्न सक्दैनौँ. अलिअलि गर्न सुरु गरेका छौँ तर त्यसमा चाहिँ अस्ट्रेलिया गभर्मेन्टले सिङ्गल ह्यान्डेडली हेल्थ सेक्टरमा कोभिडको एउटा चाहिँ नेसनल पेन्डेमिक रिसर्च इन्स्टिच्युट बनाउनको लागि यदि नेपाल गभर्मेन्टलाई केही फन्डिङ गर्यो भने त्यसमा चाहिँ भएको इनोभेसन टेक्नोलोजी ट्रान्सफर नलेज सब हाउ सेयर गर्ने नि, त्यसमा चाहिँ बेनिफिट हामीलाई मात्रै वान वे डोनेसन नगर्ने, त्यसबाट निस्केको प्राचीन इनोभेसनहरू यताउतामा त्यसरी मिलेर जाउँ. पार्टनरसिप भनेको चाहिँ वान वे डोनेसन लिएर जाने अहिलेको कुनै पनि कन्ट्रीले गर्दैन.
म एकैछिन अब अन्तिममा कार्यक्रमको समय एकदमै कम भएको कारणले गर्दाखेरि एकचोटि म फेरि दुरापदा म्यामसँग जान चाहन्छु। जस्तो अब चाहिँ दूतावासले चाहिँ केही त्यस्तो योजनाहरू बनाएको छ जस्तो सम्बन्धलाई प्रगाढ बनाउने अथवा प्रगाढ त्यसै पनि छ, अब फाइदा चाहिँ कसरी लिने भन्ने हिसाबले दुई देशलाई नै फाइदा पुग्ने हिसाबका केही योजनाहरू बनाइरहेको छ कि?
अफकोर्स हामीले सबैभन्दा अहिले चाहिँ अब हामीलाई थाहा छ होइन, अब हामीले जहिले पनि अस्ट्रेलियालाई पुरानो विकास साझेदार डेभलपमेन्ट पार्टनर मात्रै भनेर भनिरहेछौँ, तर अब अहिले चाहिँ यो डेभलपमेन्ट कोअपरेसनको ल्यान्डस्केप पनि चेन्ज भइरहेछ नि त ग्लोबल्ली नै। यो कन्टेक्स्टमा चाहिँ अब हामीले ट्रेडमै जोड दिनुपर्छ भन्ने कुरालाई फोकस गरेर लास्ट 2-3 इयर्स देखि हामी काम गरिरहेको छौँ। हामी चाहिँ अहिले अब ट्रेड एन्ड इन्भेस्टमेन्टको फ्रेमवर्क अग्रिमेन्ट गर्ने होइन त्यसको प्रक्रियामा छौँ। हाम्रो चाहिँ ड्राफ्ट एक्सचेन्ज भइराखेको छ अहिले होइन, त्यो अग्रिमेन्ट हामीले गर्न सक्यो भने चाहिँ त्यो हाम्रो आइटम्सहरूदेखि लिएर प्रोसेसदेखि लिएर सबै कुरा र प्राइभेट सेक्टरको इन्भल्भमेन्टको सबै कुराहरू क्लियर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अफिसियल्ली चाहिँ ट्रेडको इन्क्रिज गर्नलाई चाहिँ हेल्प गर्छ भन्ने कुरा चाहिँ हाम्रो एकदम ठुलो आशा छ भनौँ न, अपेक्षाले चाहिँ हामी त्यो सेक्टरमा काम गरिरहेको छौँ। अर्को भनेको त्यही डाइरेक्ट प्राइसको कुराहरूमा भइहाल्यो। अर्को इन्भेस्टमेन्ट भित्र आउने, अघि हाम्रो म आई अग्री विथ डाक्टर राजु अधिकारी अहिले एकदम डायस्पोराबाट गएको छ, हामीले एकदम उहाँहरूसँग कोलाबोरेटिभ काम गरेका छौँ, उहाँहरूलाई एसेटको रूपमा पनि ल्याएको छौँ। उहाँहरूले एटलिस्ट इन्भेस्ट नेपालमा गरिदिनु भयो भने चाहिँ अरूलाई पनि एक्जाम्पल बन्छ नि त होइन, ओहो नेपाल पनि गर्न फाइदाजनक रहेछ, प्रफिट रिटर्नलाई सजिलो रहेछ, चिप लेबर रहेछ, प्रक्रियागत झन्झट रहेन रहेछ, यस्तो यस्तो कुराहरूमा चाहिँ उहाँहरूले पनि आफ्नो सर्कलमा भनिदिनुहुन्छ, उहाँहरूले गरेको देखेर अरूले थाहा पाउँछन् होइन, त्यो कारणले इन्भेस्टमेन्ट पनि यहाँबाट बढ्छ होला भन्ने कुरामा चाहिँ हामी एकदम होपफुल छौँ। र अर्को एजुकेसन सेक्टरमा पनि हामी काम गरिरहेछौँ, त्यसले गर्दा धेरै म आई सी द ब्राइट फ्युचर अफ आवर रिलेसनसिप।
अब समय अभावले अभावको कारणले गर्दाखेरि लामो कुरा गर्न नसके पनि यहाँहरू दुवैलाई कार्यक्रममा उपस्थित भइदिएर आफ्नो विचार व्यक्त गर्नुभएकोमा धेरै धेरै धन्यवाद।
थ्याङ्क यू कृष्णजी यो अवसरका लागि, थ्याङ्क यू सो मच। र म यही हाम्रो 65 वर्ष पुगेको अवसरमा चाहिँ नेपाल अस्ट्रेलिया सबैजनालाई चाहिँ म धेरै शुभकामना पनि व्यक्त गर्दछु यही अवसरबाट।
हस् धन्यवाद यहाँ दुवैलाई।
थ्याङ्क यू कृष्णजी फर गिभिङ द अपर्चुनिटी, गिव यू ऑल द बेस्ट एन्ड धन्यवाद, स्टे सेफ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस् SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।